असतो मासते गमाए।
शिक्षाको नीति, अभ्यास र प्राप्ति।
नेपाली विद्यालय विश्वविद्यालयको पाठ्यक्रम अध्ययन, पाठ्यवस्तु सिकाइ र प्राध्यापन कला।
शिक्षा क्षेत्रमा रहेका तमाम समस्याको पहिचान र समाधानको उपाय।
शैक्षिक उत्पादन, रोजगारी, नेपाली ज्ञान र परम्परा माथि रेडियो नेपालको बहस कार्यक्रम शैक्षिक बहस।
नमस्कार, शैक्षिक बहसको एउटा अर्को श्रृङ्खलामा सम्पूर्णलाई हार्दिक स्वागत छ। म मुकुन्द भण्डारी। शैक्षिक बहस सार्वजनिक सेवा प्रसारण रेडियो नेपालको केन्द्रीय प्रसारण र अनलाइनमा www.psbnepal.gov.np मार्फत संसारभर एकैसाथ सुन्दै हुनुहुन्छ। शैक्षिक बहसमा हामी शिक्षा क्षेत्रसँग सम्बन्धित रहेर विभिन्न विषयवस्तुमाथि छलफल, बहस र अन्तर्क्रिया गर्दै आइरहेका छौँ। आजको शैक्षिक बहसमा हामीसँग हुनुहुन्छ एकजना शैक्षिक अभियन्ता, अधिवक्ता तथा 2075 सालमा तत्कालीन सरकारले गठन गरेको उच्च स्तरीय राष्ट्रिय शिक्षा आयोगका सदस्य चक्रमान विश्वकर्मा। यहाँलाई कार्यक्रममा स्वागत छ।
हजुर, धन्यवाद।
यहाँ शैक्षिक क्षेत्रमा लागिराख्नु भएको छ, एउटा अभियन्ताको रूपमा पनि काम गर्नुभएको छ र विभिन्न संस्थानहरूमा पनि संलग्न हुनुहुन्छ। वर्तमान शिक्षाको अवस्थालाई यहाँले कसरी हेर्नु भएको छ? कुराकानीको सुरुवात यसैबाट गरौँ।
धन्यवाद यस महत्त्वपूर्ण कार्यक्रममा मलाई बोलाएर आफ्ना विचारहरू राख्ने अवसर दिनुभयो, त्यसलाई चाहिँ यहाँ र रेडियो नेपाल परिवारलाई धन्यवाद दिन चाहन्छु। वास्तवमा यो शिक्षाको मुख्य उद्देश्य भनेको शिक्षाले सबै प्रकारका विभेद र असमानतालाई अन्त्य गर्छ, होइन, एउटा व्यक्तिलाई चाहिँ नै स्वाभिमानी आत्मनिर्भर बनाउँछ र अर्को चाहिँ संसार बदल्ने व्यक्ति हो, तर व्यक्तिलाई बदल्ने भनेको शिक्षा हो।
हजुर,
है, त्यसले गर्दाखेरि शिक्षाको महत्त्वपूर्ण भूमिका रहन्छ नै। तर वर्तमान परिवेशलाई हेर्दाखेरि, आजको मितिसम्म हेर्दाखेरि, अहिले पनि नेपाली समाजमा जे जति विद्रोह, विशेष गरेर अब जेएनजी विद्रोह जुन आयो, यो विद्रोहपछि अहिले सरकार, नयाँ सरकार आएको छ, तैपनि वर्तमान अवस्थामा अहिले पनि समस्याहरूलाई हेर्दाखेरि एउटा त बेरोजगारी उत्पादन गर्ने स्थिति भयो, यो एकदम मुख्य समस्या छ। हामी शिक्षा प्रणालीमा चाहे सरकार सामुदायिक विद्यालयमा पढे पनि, निजी विद्यालयमा पढे पनि, पढे लेख्यो मान्छे तर त्यहाँ स्वरोजगार पाइरहेको छैन, बाध्य भएर विदेश जानुपर्ने एउटा स्थिति छ। अर्को चाहिँ जस्तो शिक्षाको माध्यमबाट यो पाठ्यक्रमहरूमा पनि धेरै सुधार गर्नुपर्ने, परिमार्जन गर्नुपर्ने आवश्यकता छ, होइन। हाम्रो संविधानले अनिवार्य निःशुल्क शिक्षा ऐन, स्थानीय सरकार सञ्चालन ऐन 2074 जस्ता ऐनमा पनि यो अन्धविश्वास, कुरीतिहरू, जाति विभेद अन्त्य गर्ने, महिलामाथि हुने हिंसा अन्त्य गर्ने, होइन, दाइजो प्रथा अन्त्य गर्ने, बोक्सी प्रथा अन्त्य गर्ने जस्ता अन्धविश्वास अन्त्य गर्ने त्यो प्रावधानहरू छन्। तर ती कुरालाई सम्बोधन गर्नलाई शिक्षा प्रणालीमा अझ पनि यो ग्याप छ। त्यस आधारमा पाठ्यक्रम बनाउने, विद्यार्थीलाई त्यो बारेमा अनुसन्धान, त्यो पनि एउटा चाहिँ अलिकति ग्याप छ। त्यसपछि अर्को भनेको सबैभन्दा महत्त्वपूर्ण शिक्षा भनेको अनुसन्धानसँग जोडिनुपर्छ। कुनै पनि समस्यालाई समाधान गर्नको लागि त्यसको समुदायमा गएर, होइन, समुदायमा गएर त्यो समुदायको वर्तमान अवस्था के छ, के समस्या छ, त्यसलाई कसरी हल गर्न सकिन्छ भन्ने खालको अनुसन्धानसँग शिक्षालाई जोड्नुपर्ने हुन्छ। त्यसले त्यो एकदम ज्ञात छ। हुन त भर्खरै अब सरकारले विज्ञान प्रविधि तथा नवप्रवर्धन मन्त्रालयको स्थापना भएको छ, त्यो एकदम स्वागत योग्य छ, त्यहाँबाट त्यो काम होला। तर अहिलेको वर्तमानमा हेर्दाखेरि त्यो एउटा समस्या। त्यसपछि आएर यो शिक्षकहरूमा पनि अलि त त्यो सृजनात्मकताका कुराहरू चाहिँ अब सबैलाई भन्न मिल्दैन, केही राम्रो शिक्षकहरू पनि हुनुहुन्छ, तर अधिकांशमा शिक्षकहरूमा पनि अलिकति रूपान्तरणकारी शिक्षाको लागि योगदान दिने कुरामा अझ धेरै राम्रो गर्नु भएको छ, तर अझ पर्याप्त छैन, अझ धेरै गर्न आवश्यक छ।
कि समस्याका कुराहरू भन्नुभयो, शैक्षिक क्षेत्रका विज्ञहरूसँग कुराकानी गर्दाखेरि सैद्धान्तिक हिसाबले नेपालको पाठ्यक्रम राम्रो छ भन्नुहुन्छ, तपाईँले केही कमजोरी देखाउनुभयो?
होइन, यस्तो छ, अब यो सैद्धान्तिक हिसाबले त्यो सिद्धान्तको हिसाबले त्यो हो, तर अब कार्यान्वयनमा चाहिँ हाम्रो विगतका शिक्षा हेऱ्यो भने धेरै राम्रो, तर अहिले पछिल्लो चरणमा चाहिँ क्रमशः चाहिँ यो पछिल्लो चरणमा चाहिँ क्रमशः चाहिँ शिक्षामा ह्रास आएको कुरा त सर्वविदै छ। अर्को चाहिँ ल्याकिङ भनेको जस्तो नेपालको आम नेपालीहरू विभिन्न शिल्पकलाबाट प्रशिक्षण, उनीहरूको स्थानीय ज्ञान छ, सिप छ, प्रविधि छ, तर त्यसलाई चाहिँ यो प्राविधिक शिक्षाको रूपमा चाहिँ जोड्न चाहिँ सकिएको थिएन, ताकि त्यो जोडेपछि बल्ल मान्छे आत्मनिर्भर हुन्छ नि त। अब यहाँ मान्छे कस्तो भने नेपाली समाजमा काम गर्नेलाई सानो ठान्ने जुन एउटा त्यस्तो मनोविज्ञान सिर्जना गरियो नि त होइन. विदेशमा जाँदाखेरि जस्तो जो काम गर्दा पनि ओके हुने भयो त आफ्नो देशमा त्यही काम गऱ्यो भने खेतीपातीको किसान काम गऱ्यो भने त्यसलाई सानो ठान्ने होइन. अब यता त्यहाँ आरनको काम गऱ्यो भने अथवा त्यहाँ त्यस्तो काम गऱ्यो भने त्यस्तो मान्छेलाई सानो ठान्ने भन्ने चाहिँ त्यो खालको मनोविज्ञान सिर्जना गरेँ विगतमा भनौँ न. त्यो मेरो त्यो हाम्रो शिक्षा आयोगमा हुँदाखेरि पनि म त्यहाँ हामीले त्यो बहसै भएको थियो. नेपालको शिक्षा प्रणालीको एउटा चाहिँ मूलभूत चाहिँ समस्या के भने जसले शिक्षा पायो उसले श्रमलाई घृणा गर्यो होइन.
श्रमको सम्मान भएन
भएन एकदमसँग. श्रम र श्रमिकहरूलाई त्यस्तो घृणा गर्यो अनि जसले श्रम गर्यो उनीहरूलाई चाहिँ शिक्षाबाट वञ्चित गरियो कि. जस्तो भनौँ न आरनमा काम गर्ने मान्छेलाई त्यो त वैज्ञानिक हो नि.
त्यो त शिवसँग जोडिएको कुरो
जोडिएको कुरा थियो. तर त्यसलाई शिक्षा त्यस्ता व्यक्तिहरूलाई चाहिँ पढ्न हुन्न भन्ने खालको जुन एउटा अवरोध सिर्जना गरियो यसले गर्दाखेरि नेपालमा चाहिँ एउटा वैज्ञानिक पद्धति प्राविधिक विज्ञानको विकास हुन सकेन होइन. त्यसले गर्दाखेरि यो चाहिँ अब वर्तमानमा यतातिर अब ध्यान दिनु आवश्यक छ जस्तो मलाई लाग्छ.
यहाँले भनेका कुराहरू परम्परागत कुराहरू भए वर्तमानमा त शिक्षा सबैलाई अनिवार्य निशुल्क गरेका छ नि
हजुर.
यी कुराहरू कम हुनुपर्ने हो
एकदमसँग. एकदम यहाँले भने जस्तै अब अहिले हाम्रो संविधानले पनि व्यवस्था गरेको छ र विशेष गरेर आज यो दलित समुदायको लागि त आज तपाईँको उच्च शिक्षासम्म छात्रसहित निःशुल्क शिक्षा भनिएको छ र अनि बाह्र क्लाससम्म सबै जात वर्गको विद्यार्थीलाई निःशुल्क भनिएको छ बाह्र क्लाससम्म है. उच्च शिक्षासम्म त दलित समुदायले मात्रै त्यो भनेको थियो होइन. तर बाह्र क्लाससम्म सबै जुनसुकै जात वर्ग लिएको भए पनि सबै विद्यार्थीलाई निःशुल्क भनेर तपाईँको संविधानमै लेख्यो. अनिवार्य तथा निःशुल्क शिक्षा ऐन 2074 लेखिएको छ. तर चाहिँ अब त्यो कार्यान्वयनमा भइरहेको छैन कि. नेपालमा चाहिँ अरू चाहिँ अब नीतिगत कुराहरू पनि राम्रो राम्रो व्यवस्थाहरू छन् तर कार्यान्वयनमा चाहिँ समस्या चाहिँ मैले देखाएको छु.
2075 तत्कालीन सरकारले गठन गरेको उच्च स्तरीय राष्ट्रिय शिक्षा आयोगको सदस्य भएर पनि काम गर्नु
हजुर.
यहाँले त यस्ता सुझावहरू दिनुपर्ने हो नि त. यहाँ सुझाव दिने ठाउँमा बस्नु भएको किन दिनु भएन
होइन. त्यो हामीले एकदम यहाँले महत्त्वपूर्ण क्वेसन सोध्नु भयो. हामीले चाहिँ त्यो सरकारलाई तत्कालीन सरकारलाई चाहिँ यो प्रतिवेदन पनि बुझाइसकेका छौँ. त्यसमा सुझावहरू प्राथमिक तहको शिक्षामा के गर्ने माध्यमिक तहको शिक्षामा के गर्ने उच्च शिक्षामा के गर्ने होइन हाम्रो विश्वविद्यालयहरू कसरी सञ्चालन गर्ने अब सबै कुराहरू चाहिँ हामीले सुझाव दिएका थियौँ. पाठ्यक्रम कस्तो हुनुपर्छ होइन भनेर. तर समस्या चाहिँ के छ भने सरकारले अब त्यो फेरबदल भइराख्ने तत्कालीन बेलामा त होइन. त्यसले गर्दाखेरि दिएका प्रतिवेदनमा अहिले पनि सरकारले चाहेपछि त्यो प्रतिवेदन चाहिँ त्यो छ मन्त्रालय शिक्षा मन्त्रालयमै छ हेरेर अगाडि बढ्न सकिन्छ. हामीले सुझाव दिएका छौँ यदि नै सबै सुझावहरू हामीले दिएका छौँ.
त्यसमा तत्काल लागू गर्नुपर्ने सुझावहरू पनि के थिए.
तत्काल त लागू गर्नुपर्ने एउटा त हामीले चाहिँ यो पाठ्यक्रममा सुधार गर्नुपर्छ
हजुर
होइन. पाठ्यक्रमलाई यो सिपसँग श्रमसँग र प्रविधिसँग जोडेर उच्च शिक्षासम्म हाम्रो समुदायका व्यक्तिहरूलाई प्राविधिक शिक्षा दिन आवश्यक छ. त्यो भइदियो भने देश चाहिँ आत्मनिर्भर हुन्छ. विद्यार्थी आत्मनिर्भर हुन्छन्. देशमा रोजगारीको व्यवस्थापन हुन्छ होइन. एउटा त्यो आवश्यक छ. अर्को भनेको यो विश्वविद्यालयहरूलाई स्वायत्त बनाउनुपर्छ. त्यो एकदम त्यो एउटा समस्या छ क्या. यही देशको प्रधानमन्त्री नै कुलपति हुने विश्वविद्यालयमा हुँदाखेरि त्यसले अलि त्यो अहिले हामीले व्यवहारमा हेर्दाखेरि त्यसले धेरै समस्या ल्याएको हुन त. अहिले पछिल्लो चरणमा सरकारले त्यो प्रयास पनि गरिरहेको छ. विश्वविद्यालयहरू स्वायत्त हुनुपर्छ होइन. त्यसपछि आएर योग्यताको अनुसार चाहिँ नि मुख्य कुरा चाहिँ नि विश्वविद्यालयमा दक्ष जनशक्ति हुनु पऱ्यो कि होइन. त्यो जुन शिक्षा क्षेत्रबाट खारिएका आएका कुराहरू चाहिँ कार्यान्वयन गर्नलाई जुन प्रतिवेदनमा छन् प्रतिवेदनलाई चाहिँ अध्ययन गरेर त्यो कार्य समितिले अध्ययन दलले त्यो त्यसलाई कार्यान्वयन गर्नेतिर अगाडि बढ्यो भने मलाई लाग्छ वर्तमान शिक्षा प्रणालीमा धेरै सुधार हुने शैक्षिक सुधार हुने र देश एउटा चाहिँ अगाडि बढ्नलाई त्यसले धेरै पूर्वाधार तयार गर्नेछ मलाई लाग्छ. त्यो विश्वास छ म.
यहाँले शिक्षाका विभेदका कुरा अलि खोटाउन खोज्नु भएको थियो
हजुर.
विभेद विभिन्न किसिमको विभेद छ. एउटा दुर्गम र सुगम क्षेत्रको शिक्षा क्षेत्रमा लगानीका कुराहरू विद्यार्थीले पाउने सुविधाका परिवर्तनका कुराहरू अथवा जातीय कुराहरू पनि यहाँले कुट्याउनु भयो. अब यसलाई पनि त समाधान गर्नुपर्ने हुन्छ.
एकदम महत्त्वपूर्ण क्वेसन होइन. त्यो अब आज तपाईँ
यहाँ त अधिवक्ता पनि अधिकार
यो यसको लागि त हामीले धेरै अभियान पनि चलाएको छौँ. यहाँले भने जस्तै अब हाम्रो संविधान तपाईँको संविधान सभाबाट बनेको संविधानको धारा 24 पनि यो कुनै पनि प्रकारको विभेद गर्न नहुने भन्ने त्यो व्यवस्था छ. ऐन बनिया छ होइन. त्यो छ लगायतका. अर्को कुरा चाहिँ अब यो शिक्षाको मुख्य उद्देश्य भनेको सबै प्रकारका विभेद असमानताहरूको अन्त्य गर्ने हो होइन. त्यसले गर्दाखेरि त्यो चाहिँ आवश्यक छ. अर्को कुरा चाहिँ त्यही हिसाब गर्नलाई हाम्रो तिनवटा कुरा छन् कि शिक्षक शिक्षण विधि र त्यसपछि र पाठ्यक्रम तिनवटा कुरामा चाहिँ एकदम व्यापक रूपमा सुधार गर्न आवश्यक छ। अनि बल्ल त्यो विद्यार्थीहरू अलिअलि त क्रिटिकल, अब तपाईँ भन्नुहोस् उदाहरणको रूपमा अस्ति भर्खर यही गत साल माघ महिनामा सरस्वती पूजाको दिन कञ्चनपुरको एकजना शिक्षकलाई मन्दिरको पुजारीबाट त्यो सरस्वती पूजाको दिनमा त्यो टिका लगाउँदाखेरि विभेद भएको छ कि अहिले पनि मन्दिरको पुजारीबाट
विभेद छ भने सबैलाई थाहा छ। यहाँहरू अभियन्ताहरू के गरेर राख्नु भएको छ यसको लागि शिक्षा क्षेत्रमा लाग्नुभएको छ, सुझाव दिनुहुन्छ, सरकारले गठन गर्छ आयोगहरू, यहाँहरू बस्नुहुन्छ, तर परिवर्तन भएको छैन
एकदम। अहिलेको त्यो मुख्य समस्या, मुख्य कुरा चाहिँ मलाई के लाग्छ भने चाहिँ यो समुद्र सबै सरकारले नै कार्ययोजना बनाएर अगाडि बढ्नुपर्छ। एउटा त सरकारको भूमिका, अर्को राजनीतिक दलहरू के, किनभने सबै अन्धविश्वास कुरीतिहरू मेटाउनलाई चाहिँ राजनीतिक दलको त वडा तहसम्म उनीहरूको आफ्नो संरचना छ नि, उनले आफ्ना कार्यकर्तालाई त्यसो किनभने विभेद गर्ने भने त कुनै न कुनै दलको कार्यकर्ता हुन्छ कि होइन, त्यसले गर्दाखेरि यहाँले भने जस्तै हामीले त अभियानहरू धेरै, अब जस्तो राष्ट्रिय दलित आयोग गठन भयो,
यहाँले दिने यस्ता सुझावहरूमा आयोगमा बसेर दिने सुझावहरूमा यी कुराहरू हुन्छन् कि हुँदैन उल्लेख गरे
हुन्छन् हुन्छन्, यहाँलाई म अब आवश्यक परेन म यहाँलाई त्यो पनि उपलब्ध गराउँला होइन,
मलाई होइन जनतालाई भनिदिनु
होइन, जनतालाई त हामीले सुझाव दिएका छौँ। त्यो के छ भनेपछि जनताले पनि बुझ्नुपर्ने कुराहरू के छ भनेपछि चाहिँ यो समयअनुसार चाहिँ नि शिक्षा भने शिक्षा सबै पहिलो कुरा त सरकारले एउटै खालको शिक्षा चाहिँ सबै जनतालाई पुर्याउनु पऱ्यो। अहिले पनि दुईवटा खालको शिक्षा प्रणाली भयो कि, एउटा चाहिँ सामुदायिक विद्यालयमा पठन पाठन गर्ने एउटा प्रणाली, अर्को चाहिँ निजी विद्यालयमा पठन पाठन गर्ने, भन्दाखेरि निजी विद्यालयमा पढ्ने र सामुदायिक विद्यालयमा पढ्ने विद्यार्थीहरूमा ती असमानताहरू सिर्जना गर्छ। त्यसले गर्दाखेरि राज्यले त अब सबै नागरिकलाई एउटै खालको शिक्षा दिनुपर्ने त्यो आवश्यकता छ। अर्को चाहिँ नै जस्तो सरकारले चाहिँ विगतमा भएका विभिन्न अध्ययनहरू, जस्तो हाम्रो 2011 सालदेखि का आयोगका प्रतिवेदनहरू छन् कि नेपालको शिक्षा प्रणालीलाई कस्तो बनाउने भन्ने कुराहरू, त्यसलाई अब समसामयिक हिसाबले अध्ययन गरेर अहिलेको अवस्थामा के गर्न सकिन्छ भनेर त्यसरी अगाडि बढ्न आवश्यक छ। अर्को कुरा चाहिँ तिन तहको सरकारमा विशेष गरेर अहिले चाहिँ यो सबै प्रकारका विभेद हटाउनलाई चाहिँ हामीले सुझाव पनि दिएका छौँ, हामी आफ्नै हिसाबले जस्तो शिक्षाको लागि राष्ट्रिय अभियान भन्ने त्यो संस्थासँग पनि मजुरी त्यहाँबाट पनि हामीले धेरै सुझाव दिएका छौँ। एउटा चाहिँ पाठ्यक्रम, स्थानीय तहको पाठ्यक्रममा पनि विभेद अन्त्य गर्ने, दायित्व प्रथा अन्त्य गर्ने, बोक्सी प्रथा अन्त्य गर्ने, त्यस्ता खालका पनि पाठ्यक्रमहरू राख्नु पऱ्यो होइन, पाठ्यक्रम विषयवस्तु राखेको हो, त्यसपछि मान्छेमा सकारात्मक सोचहरू आउँछ, एउटा त्यो कुरा। अर्को चाहिँ यो हाम्रो समुदायमा जोडिएका श्रम छ, सिप छ, तर त्यसलाई चाहिँ प्राविधिक शिक्षासँग जोड्न सकिएको छैन, त्यसलाई जोड्न आवश्यक छ। हुन त सिटिपिटी जस्तो संस्थाले केही गरेका छन् तर त्यो मूलधारमा त्यो आउन सकिरहेको छैन, त्यसले गरी वर्तमान सरकारले चाहिँ त्यो हाम्रो समुदायसँग भएका शिल्प कला संस्कृतिलाई चाहिँ यो प्राविधिक शिक्षासँग जोडेर त्यसलाई पाठ्यक्रममा जोडेर अनि अगाडि बढ्न सक्यो भनेर त्यसपछि अनुसन्धानलाई होइन, जबसम्म शिक्षा प्रणाली अनुसन्धानसँग जोडिँदैन तबसम्म चाहिँ यो त्यो शिक्षाको उद्देश्य पुरा हुँदैन। त्यसले गर्दाखेरि त्यो पाठ्यक्रमलाई अनुसन्धानसँग जोडेर गाउँ बस्तीमा गएर समुदायसँग चाहिँ विद्यार्थीलाई पठाउनु पऱ्यो, ताकि विद्यार्थीले पनि धेरै कुराहरू उसले आफूले बुझ्छन् अनि आफ्नो हिसाबले क्रिटिकल्ली एकदम त्यो आलोचनात्मक हिसाबले चाहिँ त्यसलाई समाधान गर्नलाई विद्यार्थी आफैले चाहिँ त्यसको उपाय निकाल्न सक्छन्। खै त्यो खालको चाहिँ शिक्षण विधि चाहिँ आवश्यक छ जस्तो मलाई लाग्छ।
हिजोको दिनमा केन्द्रीकृत राज्य प्रणालीले गर्दाखेरि यो समस्याहरू समाधान हुन सकेनन् भनेर देश सङ्घीयतामा गयो। अब यी कुराहरू स्थानीय सरकारलाई अधिकार दिइसकेको छ,
हजुर,
सबै कुरा केन्द्रबाट गरेर सम्भव पनि हुँदैन, आफ्नो ठाउँमा भएका, आफ्नो गाउँमा भएका अथवा आफ्नो पालिकाभित्र भएका सिपका कुराहरू त्योसँग जोडिने अन्य कुराहरू हुन्छन् नि, त्यसले त पालिकाले आफ्नो पाठ्यक्रम बनाएर पनि त अगाडि बढ्न सक्छ
सकिन्छ एकदम महत्त्वपूर्ण कुरा। मैले यहाँको यो लोकप्रिय कार्यक्रम रेडियो कार्यक्रम मार्फत पनि सम्पूर्ण स्थानीय सरकारलाई सुझाव दिन चाहन्छु होइन, यो स्थानीय तहलाई संविधानको मौलिक हक 31 मौलिक हक छन् त्यो सबै मौलिक हक कार्यान्वयनको लागि स्थानीय पालिका सरकारले चाहिँ योजना बनाउनु पर्छ। मान्छेका हरेक जुन छ नि 31 मौलिक हक छन् है, अब सबै यहाँ टाइम छोटो छ होइन, त्यसमध्ये पनि मान्छे रोजगारीको हक छ, सूचनाको हक छ होइन, समानताको हक छ, मानव अधिकारको हक छ, यी मौलिक हकहरूलाई कार्यान्वयन गर्नलाई स्थानीय सरकारले बजेट बनाउनु पर्छ। र यहाँले भने जस्तै शिक्षाको लागि पनि सङ्घीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारले त्यो संविधान प्रस्तुत तोकेका छ त्यो अनुसार चाहिँ नि पाठ्यक्रमहरू बनाउने, त्यो अनुसारको 10 जनशक्ति बनाउने र त्यो खालको बजेट पनि छुट्याउनु पर्छ, किनभने त्यो अहिले चाहिँ शिक्षामा लगानी हाम्रो पुगेको छैन। अन्तर्राष्ट्रिय मापदण्डले के भन्छ भने सरकारको वार्षिक बजेटको कम्ती पनि 20% चाहिँ शिक्षामा लगानी गर्नुपर्छ, किनभने आज लगानी गरेपछि भोलि त्यसको रिजल्ट आउने हो नि त। भन्दाखेरि हाम्रो वर्तमान आजको मितिसम्म पनि सरकारको तर्फबाट चाहिँ शिक्षामा जति लगानी हुनुपर्ने हो त्यो भइरहेको छैन, त्यसले गर्दा त्यहाँ आवश्यक छ। र स्थानीय सरकारले अझ आफ्नो वार्षिक बजेटको पनि कम्तीमा 20% बजेट अहिले चाहिँ सँगैले प्रदेश सरकार र स्थानीय सरकारको बजेट नीति योजना र बजेट बनाउने प्रक्रियामा होइन बनाइ पनि राख्नु भएको छ। आज चाहिँ प्रदेश सरकारको बजेट आएको छ, त्यसपछि स्थानीय सरकारको बजेट आउनेछ। म सम्पूर्ण स्थानीय सरकार प्रतिनिधिहरूलाई अनुरोध गर्न चाहन्छु, देशको विकासको लागि अब हामीले चाहिँ प्राविधिक शिक्षामा जोड दिने, त्यो हामीले दिएको हाम्रो उत्तरस्तरीय तत्कालीन उत्तरस्तरीय राष्ट्रिय शिक्षा आयोगको प्रतिवेदन 75 पनि छ, त्योभन्दा अगाडि 11 सालदेखिका त्यही प्रतिवेदनहरू छन् र त्यसपछि अहिले विश्वमा धेरै चेन्ज भइसकेको छ। विश्वमा चाइनाले के गरिरहेको छ, इन्डियाले के गरिरहेको छ, यो त ग्लोबल कनेक्सन छ नि त हाम्रो त, अहिले त्यो समस्या छन्। त्यसले गर्दा अरू देशले कसरी छिटो विकास गरे त्यो सबै कलेक्सन गरेर स्थानीय तहले यहाँले भने जस्तै त्यो आफ्नो तहबाट पनि शिक्षाको लागि लगानी गर्न सक्छ, योजना बनाउन सक्छ, त्यहाँतिर चाहिँ ध्यान दिन आवश्यक छ। स्थानीय सरकारको महत्त्वपूर्ण भूमिका छ होइन, यो शिक्षा मार्फत समाज रूपान्तरण गर्ने, त्यहाँतिर चाहिँ बजेट बनाउने, त्यो अनुसार रणनीति बनाउने र त्यो खालको चाहिँ कार्यक्रम बनाएर यो विद्यालय मार्फत चाहिँ विद्यार्थी र शिक्षकलाई पहिचान गरेर अगाडि बढ्न चाहिँ आवश्यक छ जस्तो मलाई लाग्छ।
समस्या कहाँनिर, व्यवहारिक कि नीतिगत?
समस्या चाहिँ नीतिगत समस्या छैन, यो व्यवहारिक समस्या, नियत र व्यवहारको समस्या हो, म त्यो देख्छु। किनभने नेपालमा ऐन कानुन नीति नियम बनाउनलाई कुनै अभाव छैन, अन्तर्राष्ट्रिय नेपाल त धेरै अन्तर्राष्ट्रिय महासन्धिको पनि सदस्य राष्ट्र भइसकेको छ। त्यसले गर्दाखेरि चाहिँ समस्या चाहिँ नीतिमा होइन, नेतमा समस्या छ। त्यसले गर्दाखेरि अब चाहिँ अब वर्तमान परिवेशमा सङ्घीय सरकार, प्रदेश सरकार, स्थानीय सरकारका कर्मचारी, जनप्रतिनिधिहरू सबै चाहिँ अलिक अग्रगामी बनाएर देशलाई कसरी छिटो आर्थिक समृद्धितिर लैजाने भन्नेतिर त्यसरी चाहिँ अब लाग्न आवश्यक।
केन्द्रीय सरकारले ग्रामीण क्षेत्रसम्म हेर्न सकेन, सबै कुरोलाई हेर्न सकेन भनेर देश सङ्घीयतामा गयो, शिक्षा प्रणाली त्यही अनुसार लग्यो, स्थानीय तहको मात्र पनि राख्यो, तर परिवर्तन भएन, खस्किँदैछ।
यस्तो छ, अब त्यसलाई मेरो विचारमा कस्तो छ भने हामी स्थानीय तहले कतिपय ठाउँमा राम्रो पनि गरेका छन् है, यो हाम्रो नेपालको अहिले समस्या त्यो छ कि सबैले जर्नलाइज गरिदिने, कतिपय स्थानीय तहमा राम्रो अभ्यास पनि भएको छन्, त्यो राम्रो अभ्यासलाई चाहिँ त्यति प्रचार प्रसार पुगेको छैन जस्तो लाग्छ। त्यो विभिन्न पालिकाले पनि राम्रो अभ्यास गरेका छन् तर चाहिँ यहाँले भने जस्तै, अनि अर्को चाहिँ यो त्यही भएर संविधानले पनि अधिकार दिया संविधानमै त्यो स्थानीय सरकारले के गर्ने भने छ, त्यसलाई टेकेर अब सरकारले नीति योजना बजेट बनाउनु पऱ्यो कि। समस्या चाहिँ के छ भने यो स्थानीय सरकारले बनाउने 7 चरणको त्यो बजेट बनाउने अभ्यास छ, तर त्यसमा चाहिँ आम नागरिकलाई, शिक्षाविदहरूलाई होइन जोड्ने काम चाहिँ अझै पनि त्यो आवश्यक छ। त्यहाँ जोडियो भने बल्ल त्यहाँ पालिका तहको बजेट राम्रो बन्छ, शिक्षा योजना राम्रो बन्छ, त्यहाँ ल्याकिङ छ। म र चाहिँ यहाँको यो रेडियो कार्यक्रम मार्फत सम्पूर्ण स्थानीय सरकारका जनप्रतिनिधिहरूलाई अनुरोध गर्न चाहन्छु कि अब यो आउने 7 चरणको बजेट प्रणालीमा त्यो स्थानीय तहबाट नै यो शिक्षामा बढी फोकस गर्ने, शिक्षालाई प्राविधिक रूपान्तरणकारी शिक्षा बनाउने, समतामूलक शिक्षा बनाउने तर योजना बनोस्, कार्यक्रम बनोस्, त्यही अनुसारको बजेट छुट्याओस्। पहिला शिक्षामा लगानी गर्ने बजेट छुट्याउनु पऱ्यो, जस्तो बाटोघाटो त सङ्घीय सरकारले, प्रदेश सरकारले बनाउन सक्छ नि, यो बडो समस्या छ कि नेपालमा। स्थानीय सरकारको प्राथमिकता कहाँ हो भन्दाखेरि स्थानीय सरकारले आम नागरिकको, आफ्नो नगरपालिकाभित्र पनि नागरिकहरूको शिक्षा, स्वास्थ्य, आर्थिक समृद्धि र यी कुरामा चाहिँ फोकस गरेर बजेट बनाउनुपर्छ। अब त्यहाँ चाहिँ अब प्रदेश सरकारले पनि बाटोमा खर्च गर्ने, स्थानीय सरकारले पनि बाटोमा खर्च गर्ने, सङ्घीय सरकारले पनि बाटोमा खर्च गर्ने, त्यो त डुप्लिकेसन भयो नि, कुनै अर्थ देखेन। त्यसले गर्दाखेरि यसलाई करेक्सन गर्नुपर्छ र विशेष गरी स्थानीय सरकारले चाहिँ आफ्नो वार्षिक बजेटमा त्यो आफ्नो नगरपालिकाभित्रका सम्पूर्ण नागरिकहरूको शिक्षामा पहुँच, स्वास्थ्यमा पहुँच, प्राविधिक शिक्षा र आर्थिक समृद्धिको लागि चाहिँ बजेट र योजना कार्यक्रम बनाउन आवश्यक छ।
माध्यमिक तहसम्मको सामुदायिक विद्यालयको शिक्षा कमजोर भयो,
हजुर,
राम्रो भएन भन्ने हामी आरोप लाउने गरेका छौँ,
हजुर,
समस्या कहाँनिर छ?
यो त शिक्षकहरूको सेवा सुविधा त निजी क्षेत्रको भन्दा धेरै राम्रो छ, सेवा सुविधामा कुनै कमी जो छैन। समस्या कहाँनिर छ भनेपछि, एउटा त प्रधान अध्यापकलाई अधिकार दिएन जुन खाले अधिकार दिनुपर्ने छ, जस्तो निजी विद्यालयमा एकजना प्रिन्सिपलले त्यो शिक्षकले राम्रोसँग काम गर्ने तुरन्तै उसलाई चाहिँ अवकाश दिन सक्छ। कस्तो भने चाहिँ म आफै त्यो शिक्षा आयोगको प्रतिवेदन तयार गर्ने बेलामा हामी विभिन्न जिल्लामा जाँदाखेरि पनि प्रत्येक शिक्षा हेडमास्टरले त्यो आफ्नो गुनासा पोख्ने कि, प्राध्यापकलाई त्यो अधिकार दिनुपर्छ एउटा कुरा त्यो,
हजुर,
अनि त्यसपछि आएर अब शिक्षकहरूलाई आफ्नो चाहिँ त्यो पदीय दायित्व निर्वाह गर्नको लागि पुरा समय चाहिँ कमसेकम विद्यालय समय विद्यालयमा टाइम दिने, अनि त्यसले गर्दा हामी के भन्छौँ भने हामी शिक्षा अभियानमा लागेकाहरूको उदाहरण हाम्रो आफ्नो अनुभव के छ भनेपछि, यदि सामुदायिक विद्यालय राम्रो भयो भने, माध्यमिक तहसम्मको विद्यालय राम्रो भइदियो भने यो निजी विद्यालय आफै सुक्छ नि के, त्यो केही गर्नै पर्दैन। तर यता सरकारले शिक्षकको तलब सहयोग सुविधा त्यस्तो राम्रो दिएको छ तर शिक्षकहरूलाई जवाबदेही बनाउन सकिएको छैन। शिक्षकहरू नै क्लासमा विभेद गर्ने जुन कोड अफ कन्डक्टको कुरा हुन्छ नि, एउटा त्यो एकदमसँग त्यो सुधार गर्न आवश्यक छ। अर्को चाहिँ विश्वको
अपवाद होला सबै शिक्षकलाई,
त्यो भन्न मिल्दैन, सबैलाई त्यो भन्न नमिल्ला, यहाँले भने एकदम ठिक छ, त्यो मलाई यसलाई म करेक्सन गर्छु, सबैलाई आक्षेप लगाएको होइन, कतिपय राम्रो शिक्षकहरू हुनुहुन्छ प्राध्यापकहरू रोल मोडेल बनाउनु भएको छ,
यहाँ त्यस्तो भनिराख्नु भएको छ, शिक्षकहरू हामीलाई निजामत र सेवा सुविधा गरिदेऊ न भनेर मागिराखिराख्नु भएको छ।
यस्तो छ, यहाँले भनेको थियो हामीले त्यो बेलाको हाम्रो प्रतिवेदन हामीले चाहिँ कर्मचारीको भन्दा 10% बढी तलब चाहिँ शिक्षकलाई दिनुपर्छ भनेर त्यो हामीले सुझाव दियो। एउटा त शिक्षकहरू टपर आउनुपर्छ, विश्वविद्यालय टप गरेको जुनसुकै विषयमा, साइन्स, म्याथ, नेपाली जुनसुकै विषयमा पनि विश्वविद्यालय टप गरेको त्यो विद्यार्थी शिक्षकमा ल्याउनुपर्छ। तर तिनीहरूलाई मोटिभेसनको लागि के हो भने निजामती कर्मचारीको भन्दा 10% बढी तलब चाहिँ शिक्षकलाई दिनुपर्छ, किनभने शिक्षक त देश बनाउने मान्छे हो नि त, होइन सारा यो विद्यार्थीलाई एउटा भविष्यको कर्णधार बनाउने जिम्मेवार व्यक्ति, त्यसले शिक्षकलाई त शिक्षकलाई सुविधा पनि दिनुपर्छ, जिम्मेवार पनि बनाउनुपर्छ, त्यो एकदम अति आवश्यक छ। हामीले त्यो 2075 हामीले दिएको प्रतिवेदनमा पनि त्यो हामीले त्यो सिफारिस गरेका छौँ।
शिक्षकलाई समय अनुकूल तालिमका कुराहरू, वृत्ति विकासका कुराहरू छन् नि,
हजुर
त्यो पर्याप्त छ,
होइन त्यो त अपडेट भइराख्नुपर्छ, किनभने त्यो अहिलेको विश्वको विकास भनेको फास्ट एकदम द्रुत गतिमा त्यो परिवर्तन भइरहेछ, होइन त्यसले गर्दाखेरि अपडेट त यहाँले भने जस्तै त्यो अपडेट हुनुपर्छ। अपडेट हुनलाई चाहिँ शिक्षकहरूलाई त पर्याप्त सेवा सुविधा अवसरहरू, अब शैक्षिक भ्रमणहरू, देश विदेशमा अध्ययन भ्रमण, त्यो पनि आवश्यक छ,
पर्याप्त छ कि छैन?
अब छैन, अहिले जति हुनुपर्ने त्यति छैन, अन्त त्यो एकदम त्यो कम छ, त्यो हामी हामीले स्वीकार गर्नुपर्ने थियो। वर्तमान सरकारले त्यहाँ फोकस गर्नु पऱ्यो, शिक्षकहरूलाई कसरी मोटिभेट गर्ने कि, होइन उनीहरूलाई चाहिँ शिक्षा प्रणालीमा लाइक पर्ने, जस्तो उदाहरणको रूपमा योभन्दा अगाडि अब अहिले जो जस्तो हाम्रो छिमेकी राष्ट्र भारतको नयाँ दिल्लीमा त्यो बेलाको एउटा पार्टीको त्यो सरकार थियो, त्यहाँ चाहिँ नि शिक्षक तिनै शिक्षकहरू हुन्, तर चाहिँ नि विगतमा एउटा खालको थियो, त्यो सरकारले यति खालको उनीहरूलाई चाहिँ मोटिभेसन गर्यो, एकदम शिक्षाको लागि चाहिँ उनीहरूलाई जिम्मेवार बनायो कि तिनै स्कुलहरू चाहिँ त्यहाँको निजी स्कुलभन्दा पनि उच्च स्तर अगाडि बढ्यो। त्यसले गर्दाखेरि शिक्षकहरूलाई अब के भन्छ, यो पुरस्कार र दण्ड दुइटै चाहिँ होइन, दुइटै आवश्यक छ, मान्छे अनुसार राम्रो मान्छेलाई पुरस्कार गर्नु पऱ्यो, सम्मान गर्नु पऱ्यो, प्रमोसन गर्नु पऱ्यो, होइन सेवा सुविधा पनि दिनु पऱ्यो। अब जसले आफ्नो जिम्मेवारी पुरा गर्दैन उसलाई त अब दण्ड पनि दिनुपर्छ, कारवाही पनि गर्नुपर्छ, यो दुइटै चाहिँ आवश्यक छ।
तर यहाँले यो भनिरहँदाखेरि नेपालमा शिक्षकहरू जुन तहमा शिक्षक सेवामा प्रवेश गर्यो, शिक्षक पेसामा प्रवेश गर्यो, त्यसै तहबाट अवकाश हुने र त्यसै स्कुलबाट अवकाश हुने यो स्थिति छ नि, न वृत्ति विकासका कुराहरू छन् न सर्वबडोका कुराहरू छन्, यसले गर्दाखेरि त शिक्षकहरू पनि मनोबल कमजोर होला नि।
एकदमसँग यहाँले भने त्यो ठिक हो र त्यो
यहाँहरू यो यस्तो आयोगहरूमा अथवा चाहिँ सुझाव दिने ठाउँमा बस्ने व्यक्तिहरूले यी कुराहरू ध्यान हुन्छ कि हुँदैन?
होइन, यो हामीले यो सबै एकदम यहाँले भने यो धेरै कुरा आएछ, त्यो म त्यो प्रतिवेदनमा हामीले त्यो प्रतिवेदन पनि दिएका छौँ र अहिले बहस पनि भइरहेछ र सायद अहिले यो प्रस्तावित शिक्षा विधेयकमा पनि यो कुराहरू धेरै जोडिएका छन्, विगतको गल्ती कमजोरीलाई करेक्सन गरेर अब त्यो सायद सरकारले छिटो भन्दा छिटो चाहिँ सङ्घीय शिक्षा ऐन बनायो भने यो कुरा सम्झ, यहाँले भनेको कुरा सबै यो सङ्घीय शिक्षा ऐन नबनेरै त्यो अप्ठ्यारो भएको हो कि, शिक्षकको के अरे बढुवाको कुरा छ, धेरै कुरा छ, यहाँले जुन प्रश्न राख्नु भएको छ त्यसमध्येको धेरै प्रश्नहरू विधेयकमा चाहिँ प्रस्तावित छन्, त्यहाँ हामीले सुझाव पनि दिएका छौँ, जस्तो शिक्षाको लागि राष्ट्रिय अभियान जस्ता संस्थाहरूबाट, राष्ट्रिय दलित आयोगबाट पनि यी सबै कुराहरू हामीले सुझाव दिएका छौँ। अब सरकारले अब मुख्य कुरा सरकारको चाहिँ यो उसमा छ कि, होइन अब सुझावहरू त धेरै दिइन्छन्, अब त्यो सुझावलाई कति लिने कति कार्यान्वयन गर्ने भन्ने पनि अब सरकारको क्षमतामा पनि भर पर्छ, होइन
हजुर।
त्यसले गर्दाखेरि मलाई लाग्छ फेरि पनि म के भन्न अनुरोध गर्न चाहन्छु यो यहाँको रेडियो कार्यक्रम मार्फत नै, अब शिक्षाको क्षेत्रमा अनुसन्धान प्रतिवेदनहरू पर्याप्त छन्, त्यो कहीँ खोज्नुपर्ने कहीँ आवश्यक छैन, तर त्यसलाई अब त्यो समय अनुसार चाहिँ त्यसलाई अध्ययन गरेर त्यो सरकारले बरु अध्ययन दल गठन गरोस्, अहिलेको परिवेश अनुसार गठन गरेर वर्तमानमा विगत 2011 सालदेखिका शिक्षा आयोगको प्रतिवेदनहरू अहिलेको अवस्थामा कति व्यावहारिक छन्, कहाँ के गर्न आवश्यक छ भन्ने हिसाबले सरकारले गठन गरेर अगाडि बढ्यो भने देशले छिटै चाहिँ मतलब शिक्षा क्षेत्रमा हामी प्रगति गर्नेछौँ।
हजुर, अहिलेसम्म हामीले शिक्षा क्षेत्रमा भएका समस्या र त्यसले पारेको असरका विषयमा कुराकानी गऱ्यौँ, अन्ततगत हामीले शिक्षा क्षेत्रलाई सुधार गर्नुपर्ने हुन्छ।
हजुर,
अब नेपालको शिक्षालाई अझै सुधार गर्नको लागि अल्पकालीन र दीर्घकालीन योजनाहरू कसरी अगाडि बढाउनु पर्ला,
हजुर
के कुरामा सुधार गर्नु पर्ला?
एकदम महत्त्वपूर्ण कुरा भन्नुभयो, यो मेरो धेरै कुरा अगाडि पनि भनिसकेको छु। अब तत्काल चाहिँ गर्नुपर्ने कुरा त तीन तहका सरकारले आफ्नो आफ्नो क्षेत्र अनुसार, जस्तो स्थानीय सरकारले माध्यमिक तहसम्मको शिक्षामा फोकस गर्नु पऱ्यो, होइन त्यसमा त माथिको प्रदेश सरकार र सङ्घीय सरकारले गर्ने कुरा हुन्छ, र त्यसमा चाहिँ तत्काल गर्ने भनेको त शिक्षामा तीन तहकै सरकारले कम्तीमा पनि 20% वार्षिक बजेटको 20% बजेट छुट्याउनु पर्ने त्यो आवश्यक छ, त्यो शिक्षामा लगानी पुगिरहेको छैन, किनभने चाहिँ शिक्षामा लगानी भनेको देश समृद्ध भएर होइन कि आज सिङ्गापुरले किन विकास गर्यो, मलेसियाले किन विकास गर्यो भन्दाखेरि त्यस्ता देशहरूले पनि शिक्षामा बढी लगानी गरे कि, एउटा त्यो आवश्यक छ। अर्को भनेको चाहिँ तपाईँ अहिले अन्तर्राष्ट्रिय क्षेत्रमा भएका प्रगति, शैक्षिक क्षेत्रमा भएका त्यो प्रगतिहरूलाई पनि पाठ्यक्रमहरू मार्फत त्यहाँका शिक्षकहरूलाई चाहिँ त्यहाँ विभिन्न किसिमका के अध्ययन भ्रमण गराएर अथवा त्यहाँको उताको प्राविधिक शिक्षा टुरलाई नेपालमा बोलाएर त्यस्ता वर्कसपहरू डिजाइनहरू गरेर त्यसपछि लागू गर्न सकिन्छ तिन तहका सरकारले, होइन एउटा त तिन तहकै सरकारले तत्काल भनेको यहाँले भने जस्तै 20% बजेट छुट्याउने त्यो खालको एउटा व्यवस्था, नीतिगत व्यवस्था गर्नु पऱ्यो, एकदम कम्प्लेन गर्नु पऱ्यो। अर्को भनेको हाम्रो यहाँका स्थानीय सिपहरू, आम नेपाली नागरिकहरूसँग भएका स्थानीय सिपहरूको आधारमा प्राविधिक शिक्षाको पाठ्यक्रम बनाएर उच्च शिक्षासम्म चाहिँ त्यसलाई जोड्ने काम यो एकदम तत्काल गर्नुपर्छ। र दीर्घकालीनको हिसाबले त यस्ता विषयमा अध्ययन अनुसन्धान लाई जोड दिनु पऱ्यो, र राष्ट्रिय अन्तर्राष्ट्रिय क्षेत्रमा गएका जस्तो विशेष गरेर हाम्रो नेपालको लागि जस्तो फिनल्यान्ड जस्ता देशहरू, नर्वे जस्ता देशहरूका असलहरू, चाइनाका असल अभ्यासहरू छन्, ती अभ्यासहरूलाई पनि अध्ययन अनुसन्धान गरेर अनि चाहिँ उच्च शिक्षामा लगानी गर्नुपर्छ, र विशेष गरेर विश्वविद्यालयहरूलाई चाहिँ अझ बढी अनुसन्धानमूलक बनाएर नेपालको शिक्षा क्षेत्रलाई सुधार गर्ने, नेपालमा आर्थिक र सामाजिक रूपान्तरणको लागि शिक्षालाई एउटा अभियानको रूपमा अगाडि बढाउने खालको कार्यक्रम चाहिँ सरकारले लागू गर्न आवश्यक छ।
सामुदायिक विद्यालयप्रति अभिभावकको विश्वास गुमेको भन्ने कुराहरू आइरहेका छन्,
हजुर,
उहाँहरूको विश्वास बढाउनु पर्ने हुन्छ, र नागरिक समाजको सामुदायिक विद्यालयप्रति विश्वास जगाउनको लागि अथवा सामुदायिक विद्यालयलाई अझै राम्रो बनाउन लगाए नागरिक समाजको भूमिका कस्तो हुनुपर्छ?
अब यसमा चाहिँ नागरिक समाजको त निश्चित रूपले भूमिका महत्त्वपूर्ण छ, र स्थानीय त्यो सामुदायिक विद्यालय सुधार गर्नको लागि पहिलो कुरा त त्यहाँका शिक्षकहरूले आफ्ना छोराछोरीहरूलाई सामुदायिक विद्यालयमा पढाउनु पर्यो, त्यो स्थानीय तहका पदाधिकारी जनप्रतिनिधिहरूले त्यही सामुदायिक विद्यालयमा पढाउनु पर्यो, र अनि दलका नेताहरूले, मन्त्रीहरूले, सबैले, जनप्रतिनिधिहरूले सबैले त्यहाँ पढाउनु पर्यो।
त्यो नारा र सुझावहरू व्यवहारिक रूपमा कति सम्भव
होइन, अनि सम्भव छ नि, सम्भव छ। अब अरू आफ्नो छोरा बोर्डिङमा पढाउने, अरूको छोरालाई उद्देश्य दिएर हुन्छ? त्यो त आफूले गरेर देखाउनु पर्छ। यति गर्ने बित्तिकै सामुदायिक विद्यालय धेरै सुधार हुन्छ, हेर्नुहोस्। तपाईँ लेखेर राख्नु होला, 75% चाहिँ सुधार यतिबाट हुन्छ, किनभने त्यो शिक्षकले त जब आफू आफै स्कुल पढाइरहेछ भने त आफू जब बच्चालाई त्यहाँ पढाउन थाल्छ भने चाहिँ त त्यहाँ कहाँ कहाँ समस्या त उसलाई थाहा हुन्छ नि त, त्यहाँ सुधार गर्ने त्यो एकदम आवश्यक छ है, यो एकदम यो अनिवार्य छ। यो काम नगर्दासम्म चाहिँ नेपालको सामुदायिक विद्यालयमा सुधार आउँदैन, एउटा त्यो। त्यसपछि अब अहिले दलगतको कुरा त टुङ्गिसकेका छ होइन, सरकारले अब गर्ला त्यो एकदम यति कुरा गर्न आवश्यक जस्तो मलाई चाहिँ, सामुदायिक विद्यालय सुधार गर्नलाई केही आवश्यक पर्दैन। हेर्नुहोस् एक वर्षमा धेरै परिवर्तन हुने होला, त्यो चाहिँ हामीले विश्वास गर्नुपर्ने हुन्छ, त्यो आवश्यक छ। हामीले यही सुझाव दिएको छ सामाजिक अभियान्तको हिसाबले, एकदम आवश्यक छ।
हुन्छ सर, हामीलाई समय दिनुभयो, यहाँलाई धन्यवाद।
हवस्, धन्यवाद यहाँको यो लोकप्रिय कार्यक्रममा आफ्ना विचारहरू राख्ने अवसर दिनुभयो। नेपालको विकासको लागि जबसम्म शिक्षामा सुधार हुँदैन, शिक्षालाई क्रान्तिकारी रूपान्तरणकारी शिक्षाको रूपमा विकास गरिन्छ, तबसम्म नेपाली समाज परिवर्तन नहुने भावनाले यतातिर ध्यान दिन आवश्यक छ। र नेपाल चाहिँ श्रमिकहरूको देश हो, सिप कला सङ्गीत साहित्यका धनी नागरिकहरूको देश भएको हुनाले ती सिपलाई शिक्षासँग जोडेर अगाडि बढ्न आवश्यक छ। हवस् त, धन्यवाद छ।
आजको कार्यक्रममा हामीले कुराकानी गऱ्यौँ अधिवक्ता एवं शैक्षिक अभियन्ता चक्रमान विश्वकर्मासँग। उहाँ 2075 सालमा तत्कालीन सरकारले गठन गरेको उच्च स्तरीय राष्ट्रिय शिक्षा आयोगका सदस्य समेत हुनुहुन्छ। यसै कुराकानी सँगसँगै शैक्षिक बहस यहीँ पुरा हुन्छ। कार्यक्रमबाट मुकुन्द भण्डारी बिदा हुन्छु, नमस्ते।
शिक्षाको नीति, अभ्यास र प्राप्ति,
नेपाली विद्यालय विश्वविद्यालयको पाठ्यक्रम अध्ययन, पाठ्य वस्तु सिकाएर प्राध्यापन कला,
शिक्षा क्षेत्रमा रहेका तमाम समस्याको पहिचान र समाधानको उपाय,
शैक्षिक उत्पादन, रोजगारी, नेपाली ज्ञान र परम्परा माथि रेडियो नेपालको बहस, कार्यक्रम शैक्षिक बहस।